तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार 6/21/2025। विषय कि मानिस लगायत ब्रह्माण्ड परमाणु शक्तिद्वारा विकसित भएको हो। स्वर्ण पाठ यर्मिया। तर परमप्रभु चाहिँ साँचो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनुहुन्छ। परमेश्वरको रिसमा पृथ्वी काम्छ अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्दैनन्। परमेश्वर नै हुनुहुन्छ जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नुभयो अनि उहाँले आफ्नो समझद्वारा आकाशलाई फैलाउनु भयो। उत्तरदायी पढाइ अयु हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो। परमेश्वर नै महान गुरु हुनुहुन्छ। उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभुल। मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्। परमेश्वरले के गर्नुभयो प्रत्येकले देख्न सक्छन्। धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्। परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नुहुन्छ जुन हामी बुझ्न सक्दैनौ। अयु कम्मर बस, मेरो प्रश्नको उत्तर दिनलाई तयार बस। तिमी कहाँ थियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ। यदि तिमी साह्रै चतुर छौ भने संसार यति ठुलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो? कसले संसारलाई नापजोक गर्यो? जब त्यसो गरियो बिहान ताराहरूले एकैसाथ गाए अनि दुधहरू आनन्दले गराए। पाठ शेरमन बाइबलबाट भजन संग्रह। परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो। किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन्। अनि यदि उसले भन्नुहुन्छ रोक, तब ती सबै रोकिनेछन्। मोसा परमप्रभुका दास थिए। नुनका छोरा यहोशू मोसा सहायक थिए। मोसाको मृत्यु भएपछि परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, मेरो दास मोसाको मृत्यु भयो, अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानुपर्छ। तिमीहरू त्यो भूमिमा अवश्य जानुपर्छ जुन चाहिँ तिमीहरू इसरायलका मानिसहरूलाई दिँदैछु। मैले मोसालाई प्रतिज्ञा दिएको थिएँ कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कहीँ जानेछस् म तँलाई त्यो भूमि दिनेछु। कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवनभरि रोक्न सक्ने छैन। म जसरी मोसासित रहेको थिएँ त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन। याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेको छु। यसकारण भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर त जहाँ कहीँ गए तापनि तेरो साथ रहनुहुनेछ। सबेला अदोनिसेदेक यरुसलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले शहरलाई परास्त गरे अनि पूर्ण रूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरिहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि डिबोनका मानिसहरूले इसरायलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए अनि ती मानिसहरू यरुसलेमको अत्यन्त नजिकमा बस्थे। अदोनिसेदेक यरुसलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मुतका राजा पिराम, लाकिसका राजा यापी र एग्लोनको राजा दबिर कहाँ समाचारवाहक पठाए, मेरो साथमा आउनुहोस् अनि मलाई डिबोनमाथि आक्रमण गर्न सहयोग दिनुहोस्। डिबोनले यहोशू अनि इसरायलका मानिसहरूसित शान्ति सम्झौता गरेको छ। यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। तिनीहरू आफ्ना सैनिकहरू लिएर डिबोनमा गए, सहरलाई घेरै हाले अनि लडाई लडे। डिबोन सहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशू कहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, हामी तपाईँहरूका दासहरूलाई नत्याग्नुहोस्, परमप्रभुले यहोशूलाई भन्नुभयो, ती सेनाहरूदेखि भयभीत नहो, म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामना गर्ने योग्यको छैन। यहोशू अनि तिनका सेना रातभरि गिबोनतर्फ हिँडे। परमप्रभुले ती सेनाहरूलाई अन्यलमा पारिदिनुभयो जब इसरायलले आक्रमण गरे। त्यस दिन परमप्रभुले इसरायलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो अनि त्यस दिन यहोशू इसरायलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भन्यो, हे सूर्य, डिबोनमाथि स्थिर बस, चन्द्रमा अययालोन बेसीमाथि स्थिर बस। यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यस्तो पहिला कहिले पनि भएको थिएन अनि यस्तो फेरि कहिले हुने छैन। अयुब परमेश्वरले गर्नुभएको ती अनौठा कुराहरू बारे सोच। सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ, हामी परमेश्वरलाई बुझ्न सक्दैनौ। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ। परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न। लुगा यहुदामा हेरोदको शासनकालमा जकरिया नौ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारुन वंशकी थिइन्। तिनको नै इलिसीमा थियो। ती दुवै जकरिया र इलिसीमा परमेश्वर समक्ष असल मानिस थिए, जहाँसम्म परमप्रभुको जम्मे आज्ञा र नियमहरूको सम्बन्ध छ यिनीहरू निष्कलन थिए। तर जकरिया र इलिसीमा निसन्तान थिए। इलिसीमा गर्भवती हुन सकिनन् कारण तिनीहरू दुवै वृद्ध भइसकेका थिए। जब उनको समूहको सेवा गर्ने पालो थियो, जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। परमेश्वर पूजाहारीहरूले सन्ध्या एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउने पर्थ्यो। त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया ब्रह्ममा परे र डरले आतिए। ती स्वर्गदूतले जकरियालाई भने, जकरिया नडर, तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएको छ। तिम्री पत्नी इलिसीबाले एउटा पुत्र जन्म दिनेछन्, उनको नाउँ तिमीले युहन्ना राखिदिनु। तिनीले तिमीहरूमा आनन्द र खुसियाली ल्याउनेछन्। तिनको जन्मले धेरै धेरै मानिसहरूमा सुख ल्याउनेछ। परमप्रभुको सामुन्ने युहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैन। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्। ती स्वर्गदूतले जवाफ दिए, म गब्रिएल हो, म परमेश्वरको अघि खडा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरा गर्न र यिनै खुसीको सुसमाचार दिन पठाउनु भएको हो। केही समयपछि जकरियाको पत्नी इलिसिबा गर्भवती भइन्। अनि 5 महिनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलिसिबाले भनिन्, हेर, मलाई परम प्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनुभयो। परमप्रभुले ममाथि यति कृपा गर्नुभयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाजमुक्त पार्नुभयो। इलिसिबाको 6 महिनामा गालीको एउटा सहर नासरतमा बस्ने एउटी कन्या कहाँ परमेश्वरले एउटा गब्रिएल नौ गरेको दूतलाई पठाउनु भयो। तिनी दबको परिवारको युसुफ नौ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाम मरियम थियो। ती स्वर्गदूत मरियम कहाँ गए अनि भने, शुभकामना छ, परम प्रभु तिमी सितै हुनुहुन्छ, तिमी उहाँको खुबै प्रिय छौ। सुन, तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ, अनि उहाँको नाउँ तिमीले यसो राख्नु। यस विषयमा ध्यान देवा, तिम्रो आफन्त इलिसिबा पनि गर्भवती छिन्। तिनको अवस्था वृद्ध अनि बाजी कहलाए पनि अहिले तिनी 6 महिनाबाट गर्भवती भएकी छिन्। किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ। भजन संग्रह। ए धार्मिक मानिसहरू हो, परम प्रभुमा प्रफुल्लित र अत्यन्त खुसी हो। ए शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित हो। आमोस। परमेश्वर नै एकजना हुनुहुन्छ जसले पहाड र बतास सृजना गर्नुहुन्छ। उहाँले मानिसहरूलाई आफ्नो विचार भन्नुहुन्छ। उहाँले एक हुनुहुन्छ जसले बिहानलाई हतियारोमा परिवर्तन गर्नुहुन्छ अनि पृथ्वीका पहाडहरूमाथि चढ्नु हुन्छ। उहाँको नै यहोवा हो, परम प्रभु भन्नुहुन्छ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एन्डीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। धर्मशास्त्रले हामीलाई जानकारी दिन्छ कि परमेश्वरबाट सबै कुरा सम्भव छ, आत्माबाट सबै असल कुरा सम्भव छ। विज्ञानले सबै असल कुराहरू प्राप्त गर्ने सम्भावना प्रकट गर्छ र परमेश्वरले पहिले नै के गरिसक्नु भएको छ भनेर पत्ता लगाउन नश्वरहरूलाई काममा लगाउँछ। क्रिस्टियन विज्ञानले सबै कारण र प्रभावलाई भौतिक हुन मानसिक रूपमा व्याख्या गर्छ। यसले आत्मा र शरीरबाट रहस्यको पर्दा उठाउँछ। यसले मानिसको ईश्वरसँगको वैज्ञानिक सम्बन्ध देखाउँछ। अस्तित्वको अन्तर्निहित अस्पष्टताहरूलाई उजागर गर्छ र कैद गरिएको विचारलाई मुक्त गर्छ। दिव्य विज्ञानमा मानिस सहित ब्रह्माण्ड आध्यात्मिक सामञ्जस्यपूर्ण र शाश्वत छ। सृजनात्मक सिद्धान्त। जीवन, सत्य र प्रेम परमेश्वर हुनुहुन्छ। ब्रह्माण्डले परमेश्वरलाई प्रतिबिम्बित गर्दछ। त्यहाँ केवल एक सृष्टिकर्ता र एउटै सृष्टि छ। यो सृष्टिमा आध्यात्मिक विचारहरू र तिनीहरूको पहिचानको प्रकटीकरण समावेश छ, जुन अनन्त मनमा अङ्गालिएका छन् र सधैँभरि प्रतिबिम्बित हुन्छन्। सद्युगो ब्रह्माण्डमा पदार्थ अज्ञात छ। त्यहाँ त्रुटिको कुनै पनि अनुमान प्रवेश गर्दैन। ईश्वरीय विज्ञान, परमेश्वरको वचन त्रुटिको अनुहारमा रहेको अन्धकारलाई भन्छ। परमेश्वर सर्वसमावेशी हुनुहुन्छ र सदा वर्तमान प्रेमको प्रकाशले ब्रह्माण्डलाई उज्यालो पार्छ। त्यसैले अनन्त आश्चर्य, त्यो अनन्त अन्तरिक्ष परमेश्वरका विचारहरूले भरिएको छ। उहाँलाई अनगिन्ती आध्यात्मिक रूपहरूमा प्रतिबिम्बित गर्दछ। मन आफ्ना सबै संरचनाहरूमाथि सर्वोच्च र ती सबैलाई नियन्त्रण गर्ने आफ्नै विचार प्रणालीहरूको केन्द्रीय सूर्य हो। आफ्नै सबै विशाल सृष्टिको जीवन र प्रकाश र मानिस दिव्य मनको सहायक हो। मन बिना संसार ध्वस्त हुनेछ। बुद्धि बिना जसले हावालाई आफ्नो पकडमा राख्छ, न त दर्शन न त शङ्का बादले मनको सर्वोच्चता प्रकट गर्ने विज्ञानको यात्रालाई बाधा पुर्याउन सक्छ। मन शक्तिको अविनाशी भावनाले मनको महिमा बढाउँछ। दूरी हो न, निकटताले यस दृष्टिकोणलाई मोहित बनाउँछ। पृथ्वीलाई बनाउने मिश्रित खनिजहरू वा एकत्रित पदार्थहरू, जनसमूहहरूले एकअर्कासँग राख्ने सम्बन्धहरू, आकाशीय पिण्डहरूको परिमाण, दूरी र क्रान्तिहरूको कुनै वास्तविक महत्व हुँदैन। जब हामी सम्झन्छौँ कि तिनीहरू सबैले मानिस र ब्रह्माण्डलाई आत्मामा फिर्ता अनुवाद गरेर आध्यात्मिक तथ्यलाई स्थान दिनुपर्छ, यो गरिएको अनुपातमा मानिस र ब्रह्माण्ड सामञ्जस्यपूर्ण र शाश्वत पाइनेछ। भौतिक पदार्थ वा सांसारिक संरचनाहरू, खगोलीय गणनाहरू र भौतिक कानुन वा पदार्थमा बास गर्ने जीवन र बुद्धिको परिकल्पनामा आधारित काल्पनिक सिद्धान्तहरूका सबै सामग्रीहरू अन्तत आत्माको अनन्त गणनामा निलिएर गायब हुनेछन्। पृथ्वीको गति र स्थिति केवल मनले मात्र कायम राख्छ। त्यहाँ एउटा मात्र वास्तविक आकर्षण छ, त्यो हो आत्माको। सुवाइले खम्बामा ओलाउनुले यो सर्वव्यापी शक्ति वा ईश्वर दिव्य मनको आकर्षणको प्रतीक हो। ग्रहहरूको मानिसमाथि उसको निर्मातामाथि भन्दा बढी कुनै शक्ति छैन, किनकि परमेश्वरले ब्रह्माण्डलाई शासन गर्नुहुन्छ। तर मानिसले परमेश्वरको शक्तिलाई प्रतिबिम्बित गर्दै सम्पूर्ण पृथ्वी र यसका मेजबानहरूमाथि प्रभुत्व जमाउँछ। बिरुवा बढ्छ, बिउ वा माटोको कारणले हुन्न, तर वृद्धि मनको शाश्वत आदेश हो। नश्वर विचार जमिनमा खस्छ, तर अमर सिर्जना गर्ने विचार माथिबाट हुन्छ, तलबाट हुन्न। किनभने मनले सबै बनाउँछ, तल्लो शक्तिले बनाउन बाँकी केही छैन। आत्माले मनको विज्ञान मार्फत कार्य गर्दछ। मानिसलाई कहिले जमिन जोत्न लगाउँदैन, तर उसलाई माटो भन्दा उच्च बनाउँछ। यसको ज्ञानले मानिसलाई जमिन भन्दा माथि, पृथ्वी र यसको वातावरण भन्दा माथि सचेत आध्यात्मिक सद्भाव र अनन्त अस्तित्वमा उचाल्छ। यदि हामी एक भौतिक व्यक्तिको रूपमा परमेश्वरलाई प्रार्थना गर्छौँ भने यसले हामीलाई त्यस्तो विश्वासमा संलग्न हुने मानवीय शङ्का र डरहरूलाई त्याग्नबाट रोक्नेछ र त्यसैले हामी अनन्त निराकार प्रेमले गरेका आश्चर्य कर्महरूलाई बुझ्न सक्दैनौँ, जसको लागि सबै कुरा सम्भव छ। चमत्कारले कुनै विकारको परिचय दिँदैन, तर ईश्वरको अपरिवर्तनीय कानुनको विज्ञान स्थापित गर्दै आदिम क्रमलाई उजागर गर्दछ। आध्यात्मिक विकास मात्र ईश्वरीय शक्तिको प्रयोगको योग्य छ। इजिप्टमा यो मन थियो जसले इसरायलीहरूलाई विपत्तिहरूमा विश्वास गर्नबाट बचायो। उजाड स्थानमा चट्टानबाट खोलाहरू बगे र आकाशबाट मन्ना खस्यो। इसरायलीहरूले गासाको सर्पलाई हेरे र तुरुन्तै विश्वास गरे कि तिनीहरू सर्पको विषाक्त दन्तबाट निको भए। राष्ट्रिय समृद्धिमा हिब्रूहरूको सफलतामा चमत्कारहरू उपस्थित थिए, तर जब तिनीहरू साँचो विचारबाट टाढा गए, तिनीहरूको मनोबल घट्न थाल्यो। विदेशी राष्ट्रहरूमा कैदमा पनि ईश्वरीय सिद्धान्तले आगोको भट्टी र राजाहरूको दरबारहरूमा परमेश्वरका मानिसहरूको लागि चमत्कारहरू गर्यो। भौतिक तथा कथित ज्ञान र शक्तिहरू दिव्य मनको आध्यात्मिक शक्तिहरूको नक्कली हुन्, जसको शक्ति सत्य हो, जसको आकर्षण प्रेम हो, जसको आसञ्जन र एकता जीवन हो। अस्तित्वको शाश्वत तथ्यहरूलाई निरन्तरता दिन्छ। बिजुली भौतिकताको तिखो अधिशेष हो जसले आध्यात्मिकता वा सत्यको वास्तविक सारलाई नक्कल गर्दछ। ठुलो भिन्नता यो हो कि बिजुली बुद्धिमान छैन, जबकि आध्यात्मिक सत्य मन हो। भूकम्प, हावा, लहर, बिजुली, आगो, पशु क्रूरतामा व्यक्त गरिएको नश्वर मनको कुनै मूर्ख क्रोध छैन र यो तथाकथित मन आत्मा नष्ट हुन्छ। दुष्टको अभिव्यक्तिहरू जसले दिव्य न्यायको नक्कल गर्दछ। धर्मशास्त्रमा प्रभुको क्रोध बनिएको छ। वास्तविकतामा तिनीहरूले त्रुटि वा पदार्थको आत्मविनाश देखाउँछन् र पदार्थको विपरीत आत्माको शक्ति र स्थायित्वलाई उल्याउँछन्। क्रिस्टियन विज्ञानले सत्य र यसको सर्वोच्चता, विश्वव्यापी सद्भाव, परमेश्वरको सम्पूर्णता, राम्रो र दुष्टको शून्यतालाई प्रकाशमा ल्याउँछ। कुनै समय हामी जान्नेछौँ कि महान वास्तुकार आत्माले विज्ञानमा पुरुष र महिलाहरूलाई कसरी सृष्टि गर्नुभएको छ। क्रिस्टियन विज्ञानले अभिवृद्धि हुन प्रकटीकरण प्रस्तुत गर्दछ। यसले अणुबाट दिमागमा कुनै भौतिक वृद्धि प्रकट गर्दैन, तर मानिस र ब्रह्माण्डमा दिव्य मनको प्रदान गर्दछ। जे बनाइएको छ त्यो सबै परमेश्वरको काम हो र सबै राम्रो छ। मानिसको सद्भाव र अमरत्व अक्षुण्ण छ। हामीले मानिस भौतिक रूपमा सृष्टि गरिएको हो भन्ने विपरीत धारणाबाट टाढा हेर्नुपर्छ र हाम्रो नजर सृष्टिको आध्यात्मिक रेकर्डमा केन्द्रित गर्नुपर्छ, जुन हिराको टुप्पोले समझ र हृदयमा र स्वर्गदूतको कलममा कुदिएको हुनुपर्छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ, र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।